कैफियत नंबर दो यहाँ से शुरू होती है। किताब उन्वान अल्लाह के सफ़ीर। ये किताब नाबीना ख्वातीन हज़रात की खिदमत में पेश की जा रही है, जिसे आपके लिए शम्स गज़ाला रिकॉर्ड कर रही हैं, जिसे आपके लिए मोहम्मद अजहर लतीफ़ पेश कर रहे हैं। किताब अल्लाह के सफ़ीर को खान आसिफ ने तहरीर किया है। हज़रत जुनेद बगदादी रहमतुल्लाह अलैह, हज़रत शेख अबू अब्दुल्ला हारिस महाजबी का आबादन बसरा था, मगर आपने बगदाद में सुकूनत इख्तियार कर ली थी। रिवायत है कि हज़रत शेख हारिस महाजबी की विलादत के वक्त हज़रत इमाम हसन बसरी हयात थे। इस तरह शेख हारिस को तबे ताबईन होने का शर्फ हासिल है। इस्लामी नुक्ते नज़र के मुताबिक तबे ताबईन उन बुज़ुर्गों को कहा जाता है जिन्हें ताबईन की फतह का एजाज़ हासिल हो, और ताबईन वो बुज़ुर्ग कहलाते हैं जिनकी आँखें साहबाए किराम रिज़वानुल्लाह ताला अलैहिम अजमईन के दीदार से मुनव्वर हुई हों। हज़रत शेख हारिस महाजबी के ज़ोद तकवा का ये आलम था कि इनके बाप 70,000 दिनार छोड़कर मरे, मगर आपने इतने बड़े तरके में से एक दिनार कबूल नहीं किया। जब लोगों ने इसका सबब पूछा तो शेख हारिस ने फरमाया, मेरे बाप मजूसियों के हम अकीदा थे, इसलिए मेरा इनसे कोई ताल्लुक़ नहीं, मगर बेटा होने की हैसियत से उनकी विरासत के तो आप ही हकदार हैं। रिश्तेदारों ने तौजीह पेश की। हज़रत शेख हारिस महाजबी ने फरमाया, मेरे आका हज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की हदीस है कि मुख्तलिफ मज़ाहिब के लोग एक दूसरे के वारिस नहीं हो सकते, इसलिए मैं भी अपने बाप के तरके का हकदार नहीं हो सकता। हलाल रोज़ी खाने में हज़रत शेख हारिस की एहतियात इस दर्जे को पहुँच गई थी कि अगर इत्तफाक से कोई हराम लुकमा आपके दस्ते मुबारक में आ जाता तो उंगलियों की एक सूस रग बेख्तियार फड़कने लगती और आप फौरन हाथ रोक देते। हज़रत जुनेद बगदादी को हज़रत शेख हारिस महाजबी से इस कदर मोहब्बत कि आपको चचा कहकर पुकारते थे। मोतबर रिवायत है कि एक दिन हज़रत जुनेद बगदादी ने शेख को अपने घर की तरफ से गुजरते देखा। हज़रत हारिस महाजबी के चेहरे पर शदीद नकाहत और पशमुदगी के आसार नुमाया थे। हज़रत जुनेद बगदादी ने यह कैफियत देख कर अंदाज़ा कर लिया कि शेख फाके से हैं। आपने किसी ताम के बगैर अर्ज़ किया, चचा घर में तशरीफ़ लाइए और कुछ नोश फरमा लीजिए। हज़रत शेख अबू अब्दुल्ला हारिस महाजबी ने एक नज़र अपने शागिर्द की तरफ देखा और फरमाया, बेहतर है, ये कहकर आप घर में तशरीफ़ ले आए। हज़रत जुनेद बगदादी ने शेख के सामने दस्तखान बिछाया और पुरतकल्लुफ खाना रख दिया। इत्तफाक से गुज़िश्ता रात पड़ोस में शादी थी और यह खाना वहीं से आया था। हज़रत शेख हारिस महाजबी ने एक लुकमा लिया और उसे मुंह में रख लिया। हज़रत जुनेद बगदादी ने हैरत से देखा कि हज़रत शेख हारिस ने कई बार इस लुकमे को मुंह में घुमाया और फिर दफ़तन दस्तखान छोड़कर घर से बाहर तशरीफ़ ले गए। हज़रत जुनेद बगदादी शेख के पीछे पीछे थे। हज़रत हारिस महाजबी ने दरवाजे से निकल कर एक में वो लुकमा उगल दिया और ख़ामोशी के साथ वापस चले गए। हज़रत जुनेद बगदादी में इतनी हिम्मत नहीं थी कि वो शेख से इनके इस तर्ज अमल के बारे में कुछ दरियाफ़ सके। दो चार दिन बाद जब खलबत मैसर आई, हज़रत जुनेद बगदादी ने उस्ताद मोहतरम को उस रोज़ का वाक़या याद दिला दिया। हज़रत शेख अबू अब्दुल्ला हारिस महाजबी ने जवाब में फरमाया, उस दिन मैं फाके से था, मैंने चाहा कि कुछ खाकर तुम्हारा दिल खुश कर दूँ, मगर अल्लाह ने मुझ पर एक ख़ास करम फरमाया है कि अगर ग़िज़ा के किसी लुकमे में किसी किस्म का शुबा हो तो वो मेरे हलक से नहीं उतरता। यही वजह थी कि मैं तुम्हारा दिया हुआ खाना नहीं खा सका। उसके बाद हज़रत शेख हारिस महाजबी ने अपने शागिर्द से पूछा कि वो खाना कहाँ से आया था। हज़रत जुनेद बगदादी ने शर्मसारा अंदाज में अर्ज़ किया, ज़रा वो खाना पड़ोसी ने भेजा था। हज़रत शेख हारिस ने फरमाया, मुझे उसी वक्त ख्याल आया था कि ये खाना तुम्हारे घर का नहीं हो सकता। हज़रत जुनेद बगदादी ने शेख को अपनी तरफ मुतवज्जा पाकर दरख्वास्त की, आप उस रोज़ बग़ैर खाना खाए तशरीफ़ ले आए थे, अगर आज मुझे सआदत बख्शें तो बड़ी इनायत होगी। हज़रत जुनेद ने महसूस कर लिया था शेख आज भी फाके से हैं, इसीलिए आपने हज़रत हारिस महाजबी से घर चलने की इल्तिजा की थी। हज़रत शेख फौरन आमादा हो गए, मगर इत्तेफाक से उस रोज़ हज़रत जुनेद बगदादी के यहाँ सूखी रोटी के सिवा कुछ नहीं था। आपको खिफत सी महसूस हुई, लेकिन शेख के भूखे होने के ख्याल से आपने वही खुश्क रोटी पेश कर दी। उस वक्त हज़रत शेख हज़रत जुनेद बगदादी के ताज्जुब की इंतहा ना रही जब हज़रत शेख हारिस ने वो सूखी रोटी बड़े ज़ौक़ व शौक़ के साथ खाई और फिर बड़े जोश लहजे में फरमाया, जब किसी फ़कीर की दावत करना हो तो ऐसी ही चीज़ पेश किया करो। यही वो मर्द जलील थे जिनकी ज़ोबतों से हज़रत जुनी बगदादी 3 साल तक फैज़याब हुए। हज़रत शेख अबू अब्दुल्ला हारिस महाजबी का इंतकाल 243 हिजरी में हुआ। इस वक्त हज़रत जुनेद बगदादी की उम्र मुबारक 28 साल के करीब थी। आप अपने उस्ताद ग्रामी को याद करके अक्सर फरमाया करते थे, अफसोस मार का आफ्ताब ग्रूब हो गया और मैं अपने खाना दिल को इसकी ज़िया बारियों से मुनवर ना कर सका। बेशक हज़रत जुनेद का जज्ब तलब तस्कीन ना पा सक, मगर हज़रत शेख हारिस महासबी की शक्ल में आपने इस मर्द जसूर व गयूर को देख लिया था जिसकी पेशानी नियाज अल्लाह के सिवा किसी के आस्ताने पर खम नहीं हुई। हज़रत श्री सख्ती का मकसद भी यही था कि हज़रत जुनेद बगदादी दूसरे मशक की सोबतों से फैज़याब हो जाएं। कि जब हज़रत अबू सोर और हज़रत शेख हारिस महाजबी जैसे बुज़ुर्ग दुनिया से रुख्सत हो गए तो हज़रत जुनेद बगदादी अपने हकीकी मुर्शिद की बारगाह में हाजिर हुए और हज़रत श्री सख्ती के दस्ते हक परस्त पर बाकायदा बैत की। हज़रत श्री सख्ती के हलका इरादत में शामिल होने से पहले हज़रत जुनेद बगदादी अपने वालिद मोहतरम की दुकान पर बैठे थे। इस वक्त जनाब मोहम्मद का इंतकाल हुआ था। हज़रत जुनेद ने शीशे के आबाई तजारत छोड़कर रेशम का कारोबार शुरू कर दिया था और ये सब कुछ इसलिए था कि आपको किसी के सामने दस्ते तलब ना करना पड़े। फिर ये दुकान भी बंद कर दी और हज़रत श्री सख्ती के मकान में गोशा नशी होकर शदीद मुजाहिदे किए। हज़रत श्री सख्ती ने बड़े अजीब अंदाज से आपकी रूहानी तरबियत की। एक दिन हज़रत जुनेद बगदादी ने अपने पीरो मुर्शिद से अर्ज़ किया, मुझे कोई ऐसा किस्सा सुनाइए जिससे इश्क की सच्चाई का इजहार होता हो। हज़रत श्री सख्ती ने एक कागज़ पर कुछ तहरीर किया और कागज़ हज़रत जुनेद बगदादी की तरफ बढ़ाते हुए फरमाया, इसे पढ़ लेना, ये तुम्हारे लिए 700 किस्सों से बेहतर है। जब हज़रत जुनेद बगदादी ने तन्हाई में इस कागज़ को खोल कर देखा तो अरबी ज़बान 3 अशार दर्ज थे। जब मैंने मोहब्बत का दावा किया तो वो बोली कि तुम झूठे हो, अगर तुम्हें मोहब्बत है तुम्हारे हाथ पांव इतने दुरुस्त क्यों नज़र आ रहे हैं। याद रखो कि मोहब्बत उस वक्त तक नहीं होती कि जब तक पेट कमर से ना लग जाए और तुम इतने कमज़ोर हो जाओ कि कोई तुम्हें पुकारे तो जवाब ना दे सको और इस कदर घुल जाओ कि गोशे चशम के सिवा कुछ बाकी ना रहे जिससे तुम आंसू बहाओ और आजिज़ी करो। ये अशार पढ़कर हज़रत जुनेद बगदादी पर गिरिया तारी हो गया और आपके सीने में आतिश इश्क इस तरह भड़की कि हक़ ताला की याद के सिवा सब कुछ जलकर राख हो गया। हज़रत श्री सख्ती के रूहानी असबाक बहुत सादा सा नज़र आते हैं मगर इनकी गहराई को समझ कर अमल पैरा होना बहुत दुश्वार है। हज़रत जुनेद बगदादी ने पीर मुर्शिद के दर्स को बग़ौर सुना, उस पर सख्ती के साथ अमल किया, यहाँ तक कि आप पर मार्फत के अजीब अजीब असरार मुनकशिफ होने लगे। आप अपने इसी रूहानी इनकलाब के बारे में फरमाते हैं, मैंने पीर मुर्शिद को अक्सर ये कहते सुना था कि इश्क में बंदा तरक्की करके इस दर्जे तक पहुँच जाता है कि अगर कोई उसके चेहरे पर तलवार भी मारे तो उसे खबर ना हो। मुझे इस बात के दुरुस्त होने में शक था कि क्या इंसान पर ऐसी कैफियत भी तारी हो सकती है, मगर जब मैं खुद इसी हालत से गुजरा तो मुझे पीर मुर्शिद के कौल मुबारक पर यकीन आया कि आप सच फरमाते थे। बचपन में हज़रत श्री सख्ती ने आपके बारे में फरमाया था कि अल्लाह तेरी ज़बान से फैज़ जारी करे। हज़रत जुनेद बगदादी को इस बात का बहुत कल्प था। आप समझते थे कि पीर मुर्शिद का इशारा तकरीर व कलाम के ज़रिए दुनियावी कामयाबी हासिल करने की तरफ है। फिर जब आप हज़रत श्री सख्ती के हल्के इरादत में शामिल हुए तो अक्सर पीर मुर्शिद की इस पेशेंगोई को याद करके उदास हो जाते थे। हज़रत जुनेद बगदादी समझते थे कि आखिरत की कामयाबी आपकी किस्मत में नहीं है। वक्त गुजरता रहा और हज़रत जुनेद बगदादी रियाजत व मुजाहिदात के साथ पीर मुर्शिद की खिदमत गुजारी में मसरूफ़ रहे। आखिर एक दिन एक ऐसा वाक़या पेश आया जिसने आपका सारा रंजो मलाल दूर कर दिया। हज़रत जुनेद बगदादी फरमाते कि एक रोज़ मेरे पास 4 दरहम थे, मैंने पीर मुर्शिद की खिदमत में पेश करते हुए अर्ज़ किया, ये आपकी नज़रें इन्हें कबूल फरमा लीजिए। हज़रत श्री सख्ती अपने मुरीद खुश इकदाद के اعتقاد کے اس طرز عمل سے بہت خوش ہوئے اور کسی تامل کے بغیر وہ دھرم قبول فرمائے۔ حضرت جنید بغدادی کو مخاطب کرتے ہوئے بولے، نوجوان تجھے فلاح اخروی حاصل ہونے کی بشارت ہو۔ حضرت جنید بغدادی کو پیر و مرشید کے ارشاد گرامی پر حیرت ہوئی، پھر نہایت پر شوق لہجے میں عرض کرنے لگے، آپ کس وجہ سے فرماتے ہیں؟ حضرت سری سختی نے فرمایا، مجھے اس وقت چاہی درہم کی ضرورت تھی اور میں نے دعا مانگی تھی کہ الہی یہ رقم مجھے اس شخص کے ہاتھ سے دلوا جو تیرے نزدیک فلاح پانے والا ہو۔ علامہ یافعی کا بیان ہے کہ اس خوشخبری کے بعد حضرت بغدادی کا وہ ملال دور ہو گیا جو پیر و مرشید کی پہلی پیشن گوئی آپ کے دل پر نقش ہو گیا تھا۔ پھر حضرت جنید کی روحانیت اس درجے تک پہنچ گئی کہ حضرت سری سختی بھی آپ کی گفتگو سن کر حیران رہ جاتے تھے۔ ایک دن حضرت جنید بغدادی پیر و مرشید کی خدمت میں حاضر ہوئے تو عجیب منظر دیکھا۔ ایک شخص خانقاہ میں بے ہوش پڑا تھا اور حضرت سری سختی قریب حیران و پریشان بیٹھے تھے۔ حضرت جنید بغدادی نے فکر مندانہ لہجے میں عرض کیا، آخر اس شخص کو کیا ہوا ہے کہ یہ اپنے ہوش و حواس کھو بیٹھا ہے؟ حضرت سری سختی نے فرمایا، میں نے اس کے سامنے قرآن حکیم کی ایک آیت تلاوت کی تھی جسے سنتے ہی یہ بے ہوش ہو گیا۔ حضرت جنید بغدادی نے عرض کیا، آپ وہی آیت دوبارہ تلاوت کیجئے، یہ شخص ہوش میں آ جائے گا۔ حضرت سری سختی نے بڑی حیرت کے ساتھ اپنے مرید اور بھانجے کی طرف دیکھا، پھر باواز بلند وہی آیت مقدسہ تلاوت کی۔ چند لمحوں بعد وہ شخص ہوش میں آ گیا۔ حضرت سری سختی کو اس بات پر تعجب ہوا، مگر اجنبی کی موجودگی میں خاموش رہے۔ پھر جب وہ شخص چلا گیا تو آپ نے حضرت جنید بغدادی سے پوچھا، تمہیں یہ تدبیر کس طرح معلوم ہوئی؟ حضرت جنید بغدادی نے بصدر احترام عرض کیا، حضرت یوسف علیہ السلام کے پیرہن مبارک سے حضرت یعقوب علیہ السلام کی بینائی چلی گئی تھی، پھر اسی کرتے سے آپ کی آنکھوں کی روشنی بحال ہوئی تھی۔ حضرت سری سختی کو حضرت جنید بغدادی کا یہ جواب بہت پسند آیا۔ حضرت ذرا سے اس تاریخ ساز واقعی کی طرف اشارہ تھا جب حضرت یوسف علیہ السلام کے بھائیوں نے آپ کو ایک کنویں میں پھینک دیا تھا اور آپ کے پیرہن مبارک کو اسی بھیڑ بکری کے خون سے رنگین کر کے حضرت یعقوب علیہ السلام کے سامنے پیش کر دیا تھا۔ یوسف علیہ السلام کو بھیڑیا اٹھا کر لے گیا اور خون آلود پیرہن ان کی نشانی ہے۔ حضرت یعقوب علیہ السلام اپنے محبوب فرزند کے پیرہن کو آنکھوں سے لگائے دن رات روتے رہتے تھے، یہاں تک کہ آپ آنکھوں کی روشنی سے محروم ہو گئے۔ پھر جب کئی سال بعد حضرت یوسف علیہ السلام سخت ترین آزمائشوں سے گزر کر مصر کے بادشاہ بنے تو آپ کے تمام بھائیوں نے حاضر ہو کر اپنے گناہ کی معافی مانگی۔ حضرت یوسف علیہ السلام نے بھائیوں کو معاف کرنے کے بعد حضرت یعقوب علیہ السلام کا حال دریافت کیا تو معلوم ہوا کہ وہ بیٹے کے غم میں روتے روتے اپنی بینائی کھو گنوا چکے ہیں۔ یہ جان گداز خبر سن کر حضرت یوسف علیہ السلام بہت آزردہ ہوئے، پھر اپنا پہرہن مبارک اتار کر بھائیوں کو دیا۔ جب یعقوب علیہ السلام نے بیٹے کا کرتا آنکھوں سے لگایا تو گمشدہ بینائی لوٹ آئی۔ حضرت جنید بغدادی نے اسی واقعے کی روشنی میں حضرت سری سختی کو مشورہ دیا تھا کہ جس آیت کے سننے کے بعد وہ شخص بے ہوش ہوا ہے، اسی آیت کو دوبارہ سن کر ہوش میں آ جائے گا۔ یہ حضرت جنید بغداد کے کشف اور ذہانت کی ایک اعلیٰ مثال ہے۔ اب حضرت جنید بغدادی معرفت کے اس درجے پر پہنچ گئے تھے کہ استاد گرامی حضرت سری سختی بھی بعض مسائل میں آپ سے مشورے لیا کرتے تھے اور شاگرد کی رائے کو اپنی رائے سے افضل قرار دیا کرتے تھے۔ ایک دن آپ پیر و مرشید کی خدمت میں حاضر ہوئے تو حضرت سری سختی کو نہایت متفکر پایا۔ حضرت جنید بغدادی نے سبب پوچھا تو پیر و مرشید نے فرمایا، جنید کچھ دیر پہلے ایک نوجوان میرے پاس آیا تھا، اس نے پوچھا کہ شیخ توبہ کے کیا معنی ہیں؟ میں نے کہا، توبہ کے معنی یہ ہیں کہ انسان اپنے گناہوں کو نہ بھولے۔ نوجوان نے بے ساختہ کہا، شیخ آپ کا جواب غلط ہے۔ میں نے حیران ہو کر پوچھا، آخر یہ بات کس طرح کہہ سکتے ہو؟ نوجوان بڑے پریقین لہجے میں بولا، توبہ تو یہ ہے کہ انسان اپنے گناہوں کو یکسر فراموش کر دے۔ یہ کہہ کر وہ چلا گیا۔ میں اسی وقت سے پریشان ہوں کہ نوجوان کے اور میرے جواب میں نمایاں فرق ہے۔ پیر و مرشد کی گفتگو سن کر حضرت جنید بغدادی نے عرض کیا، اس میں تشویش اور فکر کی کیا بات ہے؟ میرے نزدیک تو وہ نوجوان ہی سچ کہتا تھا۔ حضرت سری سختی نے بڑی حیرت سے اپنے شاگرد کی طرف دیکھا اور فرمایا، جنید تم اس نوجوان کی تائید میں کوئی دلیل بھی رکھتے ہو؟ حضرت جنید بغدادی نے عرض کیا، شیخ و محترم، صفائی کے وقت غبار کا خیال گزرنا بھی غبار ہے۔ حضرت جنید بغدادی کا جواب اس قدر منطقی تھا کہ حضرت سری سختی نے بلا تامل اسے قبول کر لیا۔ یہی وہ موقع تھا جب پیر و مرشد نے اپنے ذہن اور نقطۂ آفری مرید سے کہا، جنید اب وقت آ گیا ہے کہ تم واز کہنا شروع کرو۔ قدرت نے بہت پہلے ان آنکھوں کو جو کچھ دکھایا تھا اب اس منظر کے متشکل ہونے کی ساتھ آ گئی ہے۔ مخلوق خدا کے درمیان اپنی زبان کھولو کہ حق تعالیٰ نے تمہیں اعجاز بیانی سے متصف کیا ہے۔ حضرت جنید بغدادی نے پیر و مرشد کا ارشاد گرامی سن کر سر جھکا لیا۔ حضرت سری سختی آپ کے قوت گفتار پر گواہی دے رہے تھے، مگر حضرت جنید بغدادی کا یہ حال تھا کہ انسانی مجمع میں بات کرتے ہوئے گھبراتے تھے۔ گوشہ نشین ہو کر خانقاہ میں بیٹھتے تو سیر روحانی کرتے کرتے اس مقام تک جاتے جہاں اس زمانے کے بڑے بڑے مشائخ کا بھی گزر نہیں تھا، لیکن جب کسی مجلس میں کوئی فقہی مسئلہ بیان کرنے کی کوشش کرتے تو جھجکاڑے آ جاتی۔ الغرض اسی کشمکش میں روز و شب گزرتے رہے۔ حضرت سری سختی بس کہنے کے لیے فرماتے اور حضرت جنید بغدادی پیر و مرشد کے احترام میں خاموشی اختیار کر لیتے۔ کبھی کبھی تنہائی میں خود کو مخاطب کر کے ماتے، جنید تو لوگوں سے کیا کہے گا اور تیری بات کون سنے گا؟ آخر ایک دن حضرت جنید بغدادی نے سرور کونین حضرت رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کو خواب میں دیکھا۔ رسالت مآب صلی اللہ علیہ وآلہ وسلم فرما رہے تھے، جنید اللہ نے تمہیں ایک نعمت خاص بخشی ہے، اس کا شکر ادا کرنے کے لیے واز کہا کرو۔ سرور کائنات صلی اللہ علیہ وآلہ وسلم کا حکم سے ہی حضرت جنید بغدادی کی ذہنی گرہ کھل گئی۔ روایت ہے کہ اسی رات پچھلے پہر جب یہ مبارک ترین خواب دیکھ کر حضرت جنید بغدادی بیدار ہوئے تو حضرت سری سختی تشریف لائے اور آپ کے دروازے پر دستک دی۔ حضرت جنید بغدادی نے دروازہ کھولا تو پیر و مرشد کو موجود پایا۔ جنید ہم تو کب سے کہہ رہے تھے کہ واز کہا کرو، مگر تم نے ہماری باتوں کو کوئی اہمیت نہیں دی۔ حضرت سری سختی نے جنید بغدادی کو مخاطب کرتے ہوئے فرمایا، لیکن اب تو تمہیں رسالت پناہ صلی اللہ علیہ وآلہ وسلم کے دربار اقدس سے بھی اجازت مل گئی ہے۔ حضرت جنید بغدادی نے حیرت و ادب کے ساتھ سر جھکا لیا، پھر نہایت عاجزانہ لہجے میں عرض کیا، میرا خیال تھا کہ میں فصاحت زبان اور بلاغت بیان سے محروم ہوں، اسی لیے ڈرتا تھا کہ کہیں لوگ میری بات سننے سے انکار نہ کر دیں۔ حضرت سری سختی نے فرمایا، تمہاری جھجک اور ڈر اپنی جگہ، مگر اب تو تمہیں بارگاہ رسالت مآب صلی اللہ علیہ وآلہ وسلم سے سند دل ہو گئی ہے، بندگان خدا کا ہجوم تمہارا منتظر ہے، خلوت سے مجلس کی طرف آؤ۔ دوسرے دن حضرت جنید جامع مسجد میں حاضر ہوئے۔ نماز ادا کرنے کے بعد حاضرین مسجد کو مخاطب کرتے ہوئے فرمایا، اہل ایمان میں تم سے کہنا چاہتا ہوں، جنید ہم تو برسوں سے گوش بر آواز ہیں مگر آپ کچھ کہتے ہی نہیں۔ حاضرین مجلس میں سے چند معمر افراد نے بات کے ایک نوجوان فقیر کی بات سن کر کہا، ہمیں یقین ہے کہ آپ بڑی پرتاثیر گفتگو کریں گے اور لوگوں کے سوئے ہوئے ذہنوں کو جگائیں گے اور ان کا دلوں میں نئی روح پھونکیں گے۔ لوگوں کا یہ انداز پذیرائی دیکھ کر حضرت جنید بغدادی حیران رہ گئے۔ دراصل یہ بھی حضرت رسالت مآب صلی اللہ علیہ وآلہ وسلم کی روحانی برکت تھی کہ اللہ تعالیٰ نے واز بیان کرنے سے پہلے ہی سامعین کو حضرت جنید کی طرف متوجہ فرما دیا تھا۔ اس مختصر سی گفتگو کے بعد حضرت جنید بغدادی نے اپنے رب کی کبریائی بیان کی، پھر پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی شان میں اپنے جذبات عقیدت کا اس طرح اظہار کیا کہ حاضرین کی آنکھیں بھیگ گئیں۔ پھر آپ نے فقر کے موضوع پر تقریر شروع کی تو سننے والے وارفتہ ہو گئے۔ بعض لوگوں پر آپ کے پرسوز لہجے کا اتنا اثر ہوا کہ وہ شدت جذبات سے مغلوب ہو کر مسجد کے فرش پر تڑپنے لگے۔ اپنی پہلی تقریر کے سلسلے میں خود حضرت جنید بغدادی کا بیان ہے کہ ہونٹوں کو جنبش دینے سے پہلے مجھے اپنے بیان کا شدید احساس تھا، مگر جب میں نے سامعین کو حد سے زیادہ پرجوش دیکھا تو مجھے یقین نہیں آیا کہ مسجد کے ممبر سے جنید بول رہا ہے اور لوگ اس کے کلام کی تاثیر سے بے خود ہوئے جا رہے ہیں۔ آپ کے پہلی تقریر کے بعد بغداد کے گلی کوچوں میں ایک ہی بات کا شور تھا کہ شہر میں حضرت جنید جیسا فصیح البیان کوئی دوسرا نہیں۔ کبئی کا ثابت شمار فرقے مقتدلہ کے معتبر آئمہ میں ہوتا ہے۔ ایک دن حضرت جنید بغدادی کے شاگرد کعبی کی مجلس میں پہنچے۔ اس وقت کعبی بڑے زور و شور کے ساتھ کسی موضوع پر تقریر کر رہے تھے۔ پھر جب تقریر ختم ہوئی تو حاضرین مجلس نے ان کی بہت تعریف کی۔ کعبی نے حضرت جنید بغدادی کے شاگردوں کی طرف دیکھتے ہوئے کہا، میں نے بغداد میں شیخ کو دیکھا ہے جن کا نام جنید ہے۔ ادیب ان کے پاس الفاظ کی بندش سیکھنے آتے ہیں، فلسفی اس لیے حاضر ہوتے ہیں جنید سے فلسفے کی مشغافیوں کو سمجھ سکیں، اور شعرا اس لیے آتے ہیں کہ فصاحت و بلاغت کا عروج دیکھ سکیں۔ اگرچہ کعبی کے مختلف نظریات کے حامل تھے، مگر حضرت جنید بغدادی کے فضل و کمال کو خراج تحسین پیش کیے بغیر نہ رہ سکے۔ وہ لوگ جو صوفیہ پر کم علمی بے خبری کا الزام عائد کرتے ہیں، انہیں کعبی کی گواہی کو پیش نظر رکھنا چاہیے۔ پھر جب حضرت جنید بغدادی کے بعد کی شرط عام ہوئی تو ایک دن ایک عیسائی نوجوان آپ کی خدمت میں حاضر ہوا اور عرض کرنے لگا، لوگ آپ کو شیخ زمانہ کہتے ہیں، لوگوں کا حسن ظن ہے۔ حضرت جنید بغدادی نے عیسائی نوجوان کو مخاطب کرتے ہوئے فرمایا، اگر تم یہی بات کہنے کے لیے میرے پاس آئے ہو تو اپنا وقت برباد نہ کرو، میں اللہ کا ایک بندہ ہوں، اس کے سوا کچھ نہیں، مقام شیخ بہت بلند ہے جو میری دستر سے باہر ہے۔ دراصل میں اس لیے حاضر ہوا ہوں کہ آپ زبان سے پیغمبر اسلام کے اس قول کی تشریح سن سکوں۔ یہ کہہ کر عیسائی نوجوان نے سرور کونین صلی اللہ علیہ وسلم کی یہ حدیث پاک سنائی، مومن کی فراست سے ڈرو کہ وہ اللہ کے نور سے دیکھتا ہے۔ اس کا کیا مطلب ہے؟ عیسائی نوجوان کا یہ سوال سن کر حضرت جنید بغدادی نے سر جھکا لیا۔ حاضرین مجلس نے محسوس کیا جیسے حضرت شیخ کسی خاص نقطہ پر غور فرما رہے ہیں۔ چند لمحوں بعد حضرت جنید بغدادی نے سر اٹھایا اور اسے عیسائی نوجوان کو مخاطب کر کے فرمایا، اس کا مطلب صرف اتنا ہے کہ اب تم مسلمان ہو جاؤ۔ حضرت جنید بغدادی کا ارشاد گرامی سنتے ہی عیسائی نوجوان آپ دست حق پرست پر ایمان لے آیا اور اس نے برسر مجلس باواز بلند اللہ کی وحدانیت اور سرور کونین صلی اللہ علیہ وآلہ وسلم کی رسالت پر گواہی دی۔ حضرت جنید بغدادی کی مجلس میں اس وقت جو لوگ موجود تھے ان میں سے بعض افراد نے عیسائی نوجوان سے پوچھا، تمہارا سوال کچھ اور تھا اور حضرت شیخ نے جواب کچھ اور دیا۔ حضرت شیخ نے میرے سوال کا بالکل صحیح جواب دیا، عیسائی نوجوان کہنے لگا، میں بہت دنوں سے ایک عجیب سی ذہنی کشمکش میں مبتلا تھا کہ مذہب اسلام اختیار کروں یا نہ کروں۔ میرے دل اسلام کی حقانیت کی طرف کھنچتا تھا، مگر میرے پیروں میں آبا و اجداد کے عقائد کی زنجیر تھی۔ اسی دوران میں نے حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کی حدیث مبارک سنی اور اس کی تشریح کے لیے حضرت شیخ کی خدمت میں حاضر ہوا۔ حضرت شیخ کے کشف باطلہ یہ حال ہے کہ میری ذہنی کشمکش سے آگاہ ہو گئے۔ پھر مجھے یقین آ گیا کہ واقعتاً مومن اللہ کے نور سے دیکھتا ہے۔ ابھی حضرت جنید بغدادی کا یہ روحانی سفر بلندیوں کی طرف جاری تھا کہ آپ کو اپنی زندگی کے دوسرے جانگدار صدمے سے دوچار ہونا پڑا۔ پہلا صدمہ آپ کے استاد گرامی حضرت شیخ ابو عبداللہ حارث محاسبی کی جدائی کا تھا۔ یہ المناک واقعہ 243 ہجری میں، یعنی 243 ہجری میں پیش آیا تھا۔ 8 سال بعد 251 ہجری میں، 251 ہجری میں حضرت شیخ سری سقطی بھی دنیا سے رخصت ہو گئے۔ اگرچہ حضرت جنید بغدادی کے والد محترم جناب محمد بھی چند سال پہلے وفات پا چکے تھے، لیکن اس موقع پر آپ نے صبر و ضبط کا مظاہرہ کرتے ہوئے فرمایا تھا کہ مجھے والد محترم کی جدائی شاق ہے، لیکن میں ابھی یتیم نہیں ہوا ہوں۔ لوگوں نے پوچھا، شیخ یہ بات آپ کس طرح کہہ رہے ہیں؟ حضرت جنید بغدادی نے فرمایا، ابھی میرے شیخ حضرت سری سقطی حیات ہیں، اور یہ واقعہ بھی ہے کہ حضرت جنید بغدادی 7 سال کی عمر سے حضرت سری سقطی کے ساتھ اس طرح وابستہ تھے کہ وہی آپ کے لیے باپ تھے اور وہی ماں کا درجہ رکھتے تھے۔ حضرت سری سقطی کو بغداد کے اس خطے میں دفن کیا گیا جسے شونیزیہ کے نام سے یاد کیا جاتا ہے۔ اہل دل کی نظر میں اس خطہ اراضی کی بہت اہمیت ہے۔ یہی وہ مبارک مقام ہے جہاں بڑے بڑے مشائخ محو خواب ہیں۔ اگرچہ اب حضرت جنید بغدادی کو تصوف کے سلسلے میں کسی رہنما کی ضرورت نہیں تھی، لیکن سوز عشق آپ کو ہم وقت مسترب رکھتا تھا۔ پھر اسی اضطراب نے حضرت جنید بغدادی سے مطالبہ کیا کہ آپ حضرت شیخ ابو حفص عمر حداد کی رحمت اللہ علیہ کی خدمت میں حاضر ہو کر دل اور روح کی تشنگی مٹائیں۔ حضرت حداد کا شمار اس زمانے میں کے جلیل القدر اولیاء میں ہوتا ہے۔ حضرت حداد کے سامنے جب بھی اللہ تعالیٰ کا ذکر ہوتا، اس کا چہرہ مبارک اس قدر متغیر ہو جاتا کہ حاضرین مجلس بھی آپ کی اس کیفیت کو محسوس کر لیتے۔ حضرت حداد نہایت سختی کے ساتھ شریعت پر عمل کرتے تھے۔ اس خارزار میں کبھی کسی نے آپ کے قدموں کو لڑکھڑاتے نہیں دیکھا۔ حضرت ابو حفص حداد رحمت اللہ علیہ کا مشہور قول ہے، جو شخص ہر وقت اپنے اعمال اور حالات کا اندازہ قرآن و حدیث کی روشنی میں نہیں کرتا اور اپنے دل کے جذبات کو ملزم نہیں ٹھہراتا، اس کا نام مردوں کی فہرست میں نہیں ہے۔ ابھی حضرت جنید بغدادی حضرت ابو حفص عداد کی خدمت میں حاضر ہونے کے متعلق سوچ ہی رہے تھے کہ خوبی تقریر سے حضرت حداد اپنے مریدوں اور خدمتگاروں کے ساتھ خود ہی بغداد میں جلوہ افروز ہوئے۔ حضرت جنید بغدادی کو اطلاع ملی تو آپ کی خوشی کی کوئی انتہا نہ رہی۔ دوسرے دن ہی حضرت حداد کی زیارت کے لیے حاضر ہوئے۔ جب خانقاہ کے اندر داخل ہوئے تو عجیب منظر دیکھا۔ حضرت ابو حفص حداد کے تمام مرید اور خدام سر جھکائے 10 وسطہ پیر و مرشد کے سامنے کھڑے تھے۔ حضرت جنید بغدادی کو یوں محسوس ہوا جیسے حضرت حداد کوئی شہنشاہ ہیں، دربار آراستہ ہے اور غلام گردن خم یہ کھڑے ہیں۔ ایک روحانی درزگاہ میں دربار سلطانی کی شان دیکھ کر حضرت جنید بغدادی آگے بڑھے اور حضرت ابو حفص حداد کو مخاطب کرتے ہوئے عرض کیا، شیخ آپ اپنے مریدوں اور شاگردوں کو دربار شاہی کے آداب و اطوار سکھاتے؟ حضرت ابو حفص حداد نے فرمایا، ابو القاسم جو کچھ تم کھلی آنکھوں سے دیکھ رہے ہو دراصل ایسا نہیں ہے۔ میں شاہی روب و جلال کی حیرت نہیں رکھتا، مگر تم یہ بات ذہن نشین کر لو کہ ظاہری حسن و ادب باطنی حسن و ادب کا عنوان ہوتا ہے۔ جس شخص کو اس ظاہری دنیا میں آداب کی تعلیم نہیں ملی ہے، وہ دوسری دنیا میں بھی آداب کے لوازم کو بجا نہ لا سکے گا۔ حضرت ابو حفص حداد کا جواب کر حضرت جنید بغدادی خاموش ہو گئے۔ واضح رہے کہ حضرت جنید بغدادی اس قدر محتاط صوفی تھے کہ زندگی بھر خرقان پہنا، آپ کی درسگاہ کے آداب دوسری تمام خانقاہوں کے آداب سے مختلف تھے۔ بقیہ کتاب اب آپ کیسٹ نمبر 3 میں سنیے۔